मत्ती 26 अध्यायमा अनि एकदेखि पाँच पदहरू यहाँ कृष्ण भाइलाई पढ्न लगाउनु पर्ला। मत्ती 26 को एकदेखि पाँच
अनि यस्तो भयो, जब येशूले यी सबै वचनहरू भनिसक्नुभयो तब उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, तिमीहरू जान्दछौ दुई दिनपछि निस्तारका छ अनि मानिसका पुत्र क्रुसमा टङ्गाइनका निम्ति पक्राइन्छ, तब मुख्य पुजारी शास्त्री र जनताका बुढा प्रधानहरू कायफा भनिने महापुजारीको चोकमा भेला भए अनि तिनीहरूले येशूलाई छल गरेर पक्राउ र मारौँ भनी मत गरे। तर तिनीहरूले भने चाडको बेलामा चाहिँ होइन, नत्र त मानिसहरूको बिचमा कोलाहल मचिन्छ।
राजालाई धोका दिनेछ भन्ने भविष्यवाणीबाट हाम्रो अध्ययन आज सुरु गर्दैछौ। प्रभु येशूले यो संसारमा इजरायलमा प्रतिज्ञा गरिएको भविष्यवाणीहरू पूरा गर्दै उहाँ आउनु भएर विभिन्न प्रश्न प्रमाणहरूद्वारा उहाँ मसीह नै हुनुहुन्छ भनेर देखाउनुभयो, दावी गर्नुभयो, तर उहाँलाई इन्कार गरियो अनि यो उहाँलाई अस्वीकार गरिने कार्य चाहिँ क्रमिक रूपमा बढ्दै गएको कुरा चाहिँ हामीले मत्तीको सुसमाचारमा एकदेखि 23 अध्यायसम्म हेर्दै आयो अलिकति। अनि उहाँलाई अब अस्वीकार गरिने भएको हुनाले प्रभुले एउटा नयाँ काम अब म गर्नेछु भन्ने कुराको भविष्यवाणी गर्नुभयो। अनि त्यो नयाँ उहाँको योजना जुन चाहिँ उहाँलाई पहिलेदेखि थाहा भएकोले उहाँलाई नयाँ होइन, तर हामी मानिसलाई चाहिँ पहिलो पटक प्रकट गरिएको हुनाले नयाँ। अनि त्यो नयाँ कार्य चाहिँ उहाँले मत्तीको 16:18 के भन्नुभयो भने म आफ्नो मण्डली बनाउनेछु, निर्माण गर्नेछु, म आफ्नो मण्डलीमा बनाउनेछु। अनि नरकका ढोकाहरू पनि यसको विरुद्धमा सफल हुने छैन। अनि त्यसपछि चाहिँ उहाँले लगत्तै हामी त्यो मत्तीको 16 पल्टायौँ भने उहाँले चाहिँ आफ्नो मृत्युको भविष्यवाणी गर्न थाल्नुभयो। मत्ती 16 एकचोटि पल्टाउँ, त्यो 18 पदलाई पनि राम्रोसँग पढौँ। पहिला मत्ती 16:18 उहाँको यो नयाँ कार्य सुरु हुने कुराको भविष्यवाणी गर्न थाल्नु। मत्ती 16:18 अनि म पनि तिमीलाई भन्दछु तिमी पत्रुस हौ र यस चट्टानमाथि म आफ्नो मण्डली बनाउनेछु अनि नरकका ढोकाहरू यसमाथि विजय हुने छैन। अनि त्यसको लगत्तै पछि उहाँले चाहिँ के गर्न थाल्नुभयो, उहाँका शत्रुहरूले उहाँलाई मार्नेछन् भन्ने भविष्यवाणी दिन थाल्नुभयो। 16:21 सबभन्दा पहिलो दुईटा शब्द के छन्, त्यस समयदेखि। त्यसैले यहाँ यात्रामा बाटो मोडिएको छ। त्यस समयदेखि येशूले उहाँलाई यरुसलेम जानु बुढा प्रधानहरू मुख्य पुजारीहरू र शास्त्रीहरूबाट अनेकौं दुःख भोग्नु मारिनु र तेस्रो दिनमा बिउताइनु आवश्यक छ भने आफ्ना चेलाहरूलाई देखाउन थाल्नुभयो। त्यस समयदेखि मात्र देखाउन थाल्नुभयो, जब चाहिँ उहाँलाई इन्कार गरिएको एकदमै स्पष्ट भयो है। अनि यो अझ बढ्दै जान्छ, तर उहाँले चाहिँ अब देखाउन थालिसक्नुभयो। अनि यो पटक पटक उहाँले यसको अगमबाणी गर्नुभयो। 17:22 हामी पढ्छौँ, अनि उहाँहरू गालिलमा रहँदै गर्नुहुँदा येशूले उनीहरूलाई भन्नुभयो, मानिसका पुत्र मानिसहरूका हातमा पक्राइनेछन्। 23 तिनीहरूले उनलाई मार्नेछन् र तेस्रो दिनमा उनी फेरि बौराइनेछन्। अनि उनीहरू साह्रै दुखी भए। मत्ती 20 पनि पढौँ, फेरि मत्ती 20:18-19 सत्र पनि पढौँ। अनि येशूले माथि यरुसलेमतिर जाँदै गर्नुहुँदा बाटोमा बाह्रजना चेलाहरूलाई अलग्गै लानुभयो र तिनीहरूलाई भन्नुभयो, हेर हामी माथि यरुसलेमतिर जाँदैछौँ, अनि मानिसका पुत्र मुख्य पुजारीहरू र शास्त्रीहरूका हातमा पक्राइनेछन्, अनि तिनीहरूले उनलाई मृत्युदण्डको योग्य ठहराउनेछन्। अनि तिनीहरूले उनलाई गिल्ला गर्न, कोर्रा लाउन र क्रुसमा टाँग्नलाई अन्य जातिहरूको हातमा सुम्पनेछन् र तेस्रो दिनमा उनी बौरेर उठ्नेछन्। अब हाम्रो अध्ययन चाहिँ अब यसैमा केन्द्रित हुनेछ, कसरी प्रभु येशूले भन्नुभएको यी शब्दहरू एक एक पूरा हुन थाले। त्यसैले मत्ती 26 अध्यायको 2 पदमा पहिला हेरौँ, प्रभुले चाहिँ चेलाहरूलाई मत्ती 24 र 25 त्यो अगमवाणीको प्रवचन बाँडिसक्नु भएपछि जैतुन डाँडामा उहाँले चाहिँ अब 26:2 पदमा यसरी भन्नुहुन्छ, तिमीहरू जान्दछौ दुई दिनपछि निस्तार चाड्छ अनि मानिसका पुत्र क्रुसमा टगाइनका निम्ति पक्राइन्छन्। यहाँबाट हामी देख्छौ अब के हुन लागिरहेको छ भन्ने कुराको विषयमा प्रभु अनजान हुनुहुन्नथ्यो, उहाँ अनभिज्ञ हुनुहुन्नथ्यो, उहाँलाई सबै थाहा थियो। कसरी उहाँलाई अब धोका दिइनेछ, कसरी उहाँलाई गिरफ्तार गरिनेछ, कसरी उहाँलाई चाहिँ एउटा नाम मात्रको त्यो न्यायिक जाँचहरू मुद्दामा उहाँलाई खडा गराइनेछ इत्यादि सबै थाहा थियो मलाई। एक्चुली एउटा पद लुका 22 पल्टाएर हेर्नु त, लुका 22:22 पदमा यो जाने शिक्षामूलक सत्यता छ लुका 22:22। यहाँ पढ्छौ प्रभुले भन्नुभएको, अनि साँच्चै मानिसका पुत्र त ठहराइनु भए अनुसार ठहराइए अनुसार जान्छन् नै, तर हाय त्यस मान्छेलाई जसद्वारा उनी पक्राइँदैछ। अर्थात् प्रभु येशू पक्राउ पर्ने इत्यादि हुँदै अनि उहाँ चाहिँ हारिने कुरा चाहिँ परमेश्वरकै पूर्व योजनामा निर्धारित घटनाहरू रहेछ, तर त्यसरी मान्छेले उहाँलाई धोका दिनु अन्तमा मार्नु चाहिँ मान्छे नै दोषी ठहरिने कुरा रहेछ। जस्तो कि यहुदा इस्करियोतीले प्रभु येशूलाई धोका दिएको अध्ययन हामीले गर्नेछ, जसमा चाहिँ प्रभु येशूलाई चाहिँ शत्रुका हातमा पक्राइदिन्छ, सुम्पिदिन्छ। तर यो चाहिँ परमेश्वरकै योजनामा हुन उसले गर्न पाएको गर्न सकेको रहेछ, तर यहुदा चाहिँ त्यसमा दोषी नै हुन रहेछ। परमेश्वरले नै यहुदा तिमीले गएर चाहिँ मेरो पुत्रलाई चाहिँ धोका देऊ भनेर भन्नुभएको थिएन, तर जे यहुदाले गर्यो त्यो चाहिँ परमेश्वरको पूरा समग्र योजनामाथि उहाँले सब हिसाब लिइसक्नु भएको थियो, कसरी चाहिँ यही एकदम नराम्रो दुष्ट काम गरे तापनि परमेश्वरले आफ्नो प्रिय पुत्रद्वारा हामीलाई मुक्तिको प्रबन्ध गर्नुहुनेछ भन्ने कुरा उहाँले जान्नुहुन्थ्यो। त्यसैले वास्तवमा परमेश्वर अचम्भित हुनु भएन जब त्यहाँ चाहिँ प्रभुका शत्रुहरूले अनेकै कामहरू गर्न थाले। जस्तो कि एकचोटि हामी प्रेरित 2 अध्याय हेरौँ, यो सत्यता चाहिँ ज्यादै महत्त्वपूर्ण छ। प्रेरित 2 अध्याय, परमेश्वरलाई कुनै पनि कुरा अचम्म लाग्दैन। जब कुनै कुरो घटना आउँछ हामी मान्छेले चाहिँ ओहो बर्बाद भन्छ नि, हामीले कुनै चिज भएपछि लौ मार्यो भन्छ नि हामीले, हाम्रो शब्दबाट यस्तो शब्दहरू निस्किन्छ, ओहो के गर्ने होला है। परमेश्वरले कहिले पनि त्यसरी सोच्नुहुन्न, सोच्नु पर्दैन, उहाँ परमेश्वर उहाँ मान्छे होइन, उहाँलाई सबै अगाडिबाट नै थाहा थियो। अनि त्यसरी प्रेरित 2:23 पदमा हामी पढ्छौँ, पत्रुसले प्रचार गरिरहेछ प्रभु येशूको बरुठाई भएर स्वर्ग गइसक्नु भएपछि पेन्टेकोस्टको दिनमा यहाँ प्रचार यस्तो छ। फेरि 2:23, उहाँलाई नै उसले चाहिँ अब ठुलो यहुदीहरूको हजारौँको समूहलाई प्रचार गर्दैछ प्रभु येशूलाई को बारेमा. उहाँलाई नै जो परमेश्वरको ठहराइएको योजना र पूर्व ज्ञान अनुसार सुम्पिनु भएको थियो तपाईँहरूले लानुभयो, अधर्मी हातहरूद्वारा क्रुसमा टाङ्नुभयो र मार्नुभयो. पत्रुसले यसरी प्रचार गर्दैछ. पत्रुसले भन्छ परमेश्वरको पूर्व योजनामा उहाँ क्रुसमा मर्नुभयो, तर मार्ने तपाईँहरूको हात अधर्मी, तपाईँहरूले दुष्ट काम गर्नुभयो भन्दैछ. यो कुरा घरिघरि दोहोरि तीन अध्यायको अठार पदमा हेर्नुहोस् त. तीन अध्यायको अठार पद यहाँ पनि पत्रुसले नै प्रचार गर्दैछ. तर ख्रिस्टले दुःख भोग्नै पर्छ भनी आफ्ना सबै भविष्यवक्ताहरूका मुखद्वारा परमेश्वरले पहिले भनिसक्नुभएका कुराहरू नै उहाँले यसरी पूरा गर्नुभएको छ. चार अध्यायको सत्ताइस र अठाइस पदमा पनि, चारको सत्ताइस र अठाइस, यहाँ त पत्रुस अब कसको सामु कुरा गर्दैछ भने इजरायलको शासक वर्ग सन्हेद्रिनको सामु चाहिँ उसले साहसाथ के भन्दैछ चारको सत्ताइस, किनकि साँच्ची नै तपाईँकै, माफ गर्नुहोस् यो प्रचार सकिसकेपछि हो, अनि उनीहरूलाई सतावट दिएपछि उनीहरू चाहिँ आएर प्रार्थना गर्दैछ विश्वासीहरू मिलेर, अनि विश्वासीहरूले परमेश्वरसँग पितासँग यसरी प्रार्थना गर्दैछन् किनकि साँच्ची नै तपाईँकै पवित्र पुत्र येशूको विरोधमा जसलाई तपाईँले अभिषेक गर्नुभएको छ दुवै हेरोद र पोन्तियस पिलाटस अन्य जातिहरू र इजरायलका जनतासँग भेला भए ती सबै कुरा गर्न लागे जुन कुरा चाहिँ हुनुपर्छ भनी तपाईँको हात र तपाईँको इच्छाले पहिलेबाट ठहराएका थिए. यसरी परमेश्वरले उहाँका शत्रुहरूलाई प्रयोग गर्नुभयो, उहाँको अचम्मको सिद्ध योजना पूरा गर्नलाई ती शत्रुहरूले चाहिँ आफ्नो पापपूर्ण इच्छा पूरा गर्दै थिए. परमेश्वरलाई सबै थाहा थियो, तर त्यस्तो नराम्रो, संसारको सबैभन्दा नराम्रो घटना थियो, दुष्ट काम थियो, तर त्यही सबभन्दा भयानक पापपूर्ण कामद्वारा नै परमेश्वरले आफ्नो मुक्तिको योजना, संसारमा मुक्ति ल्याउने, पापहरूलाई बचाउने योजना चाहिँ सम्पन्न गर्नुभयो. त्यसैले यसबाट हामी के सिक्छौँ, हाम्रो हाम्रो निम्ति चाहिँ यो ज्यादै नै हामीलाई उत्साह दिने कुरा यसो विचार गर्नु. त्यो के भन्छ, मेरो प्रभुलाई भविष्यको सबै कुरा थाहा छ, मेरो प्रभुलाई कुनै कुराले पनि उहाँलाई लौमार्यो पार्दैन है, अनि थुप्रै कुराहरू हामीलाई थाहै छैन. तपाईँहरूमध्ये कतिजना युवाहरू हुनुहुन्छ होइन, पढ्दै हुनुहुन्छ, अब कहिलेसम्म पढिने हो, कति वर्षमा पढ्नुलाई, कहाँ कहाँ पुग्नुलाई थाहा छैन, अनि अब मेरो विवाह कोसित हुने हो थाहा छैन, अनि भविष्यमा कस्तो पेसा मैले अगाउँछु होला, के कहाँ कहाँ बस्नेछु होला, त्यो पनि थाहा छैन, कतिको रोगी स्वास्थ्य कस्तो हुनेछु म केही थाहा छैन, धनी गरिब कस्तो हुनेछ त्यो पनि थाहा छैन, कुन दिन मर्ने हो थाहा छैन, कहीँ कुरो थाहै थिएन हाम्रो. तर सर्वज्ञानी परमेश्वरलाई चाहिँ सबै कुरा थाहा छ, अनि उहाँलाई हामीले व्यक्तिगत रूपमा मेरा परमेश्वर, मेरो पिता, मेरो प्रभु भनेर चिनेका छौँ भने हामीले यसरी भन्न सक्छ, भविष्यको हातमा के छ म जान्दिनँ, तर भविष्य कसको हातमा छ त्यो चाहिँ म जान्दछु. भविष्यको हातमा के छ हामी जान्दैनौँ, तर भविष्य कसको हातमा छ त्यो चाहिँ हामी जान्दछौँ. मत्ती छब्बिसमा अब चाहिँ मसिह राजालाई चाहिँ अब धोका दिइने, क्रुसमा टाँगिने कुराको अब भविष्यवाणी उहाँले गर्नुभएपछि, अनि त्यसबाट हामीलाई अब कहाँ हामी जाँदैछौँ यो मत्तीको सुसमाचार भने मसिह राजाको मृत्यु र बौरी उठाएको बयान अब हामीले पढ्न लागेका छौँ. त्यसैले हामीले के यहाँबाट सुरु गरौँ, कहाँबाट भने हिजो हामीले अध्ययनमा गरेका थियौँ कि मसिहको एउटा विशेष उपाधि चाहिँ दाउदका पुत्र भन्ने हो. दाउदका पुत्र, उहाँ चाहिँ दाउद चाहिँ इजरायलको प्रख्यात राजा, अनि दाउदको घरानामा उहाँ जन्मिनु भइकन परमेश्वरले नियुक्त गर्नुभएको राजा चाहिँ मसीह चाहिँ को हुने हो भनेर पर्खिने क्रममा प्रभु येशु नै दाउदको पुत्र भएर जन्मिनु भयो। तर मत्ती एकको एकमा अलिक त पल्टाउनु पर्दैन, तर त्यहाँ हामीलाई थाहा छ, त्यहाँ चाहिँ उहाँलाई दाउदको पुत्र मात्र भनिएको छैन, उहाँलाई कसको पुत्र पनि भनिएको छ, कसैले भन्न सक्नु? ठिक, अब्राहमको पुत्र। अब अब्राहमको जीवन इतिहासमा हामीले उत्पत्ति 22 अध्यायमा कुनै बेला हेर्ने भने त्यहाँ चाहिँ अब्राहमको एउटा पुत्र छ, एकमात्र पुत्र छ, उसको प्यारो छोरा इसहाक। अनि इसहाकलाई अब्राहमले आफ्नो एउटै मात्र पुत्र भए पनि परमेश्वरले उसलाई जाँच्नु भएर मोरिया देशमा गएर मैले देखाएको डाँडामा गएर चाहिँ उसलाई होमबली चढाउनु भन्दाखेरि अब्राहमले चाहिँ दौरा छिर्छ, गदा तयार गर्छ चढ्नलाई, दुईटा नोकरहरू पनि साथमा लान्छ, छोरालाई पनि लान्छ, अनि होमबलीको लागि सबै तयार छ, छोरालाई नै, अनि त्यहाँ होमबली दिनलाई जान्छ। तर हामीलाई थाहा छ परमेश्वरले चाहिँ के गर्नुभयो, यद्यपि यो अब्राहमलाई थाहा थिएन, उसले त सोचाइमा छ आज मेरो छोरालाई चाहिँ मैले बलिदान चढाउनु पर्नेछ, अनि उसको मनमा के विचार थियो भन्ने कुरा हामीलाई बताइएको छ बाइबलमा। उसले के विश्वास गरेको थियो भने इसहाकलाई मैले मार्नु पर्ने हुन्छ, तर इसहाकलाई परमेश्वरले बौरेर उठाउनै पर्ने हुन्छ, किन? किनभने इसहाक माने तिम्रो वंश हुनेछ भनेको थियो। अनि यो कुरा चाहिँ एकचोटि हिब्रू 11 पल्टाउँछ, अब्राहमको मनको विचार चाहिँ हामीलाई बताइएको छ। हिब्रू 11 17 पदमा म पढ्दिनेछु, विश्वासद्वारा अब्राहमले उनको जाँच हुँदा इसहाकलाई चढाए, अनि जसले प्रतिज्ञाहरू पाएका थिए उनले आफ्नो एकमात्र जन्माएको छोरालाई चढाए। 18 पद, जसको विषयमा यस्तो भनिएको थियो, इसहाकमै तिम्रो वंशको नाम लिइनेछ र तिमीलाई मरेकाहरूबाट पनि बौराएर उठाउनलाई परमेश्वर सामर्थ्य हुनुहुन्छ भन्ने ठाने, जहाँबाट उनले तिमीलाई दृष्टान्तको रूपमा पाए। अब्राहमले आफ्नो छोरालाई चाहिँ बलि चढाउनको लागि गएको त्यो घटना चाहिँ एउटा दृष्टान्त हो भनेको छ, अर्थात् एउटा छाया हो, एउटा अर्को एउटा वास्तविक घटनालाई पूर्व दर्शन गराउने एउटा दृष्टान्त हो भनेको छ। अनि यदि तपाईँले पढ्नुहोस् होइन 22 अध्यायको 5 पदमा पढ्नुभयो भने त्यहाँ के छ भने मोरिया डाँडातिर आइपुगिसक्यो, डाँडाको फेदमा आइसक्यो, अनि दुई नोकरहरूलाई चाहिँ अब्राहमले भन्छ, ए तिमीहरू चाहिँ यहीँ बसिरह है, हस् भन्छ, अनि हामी चाहिँ जान्छौँ है, हस्, अनि हामी गएर चाहिँ हामी परमप्रभुलाई आराधना गरेर हामी आउँछौँ है भन्छ। अब्राहमले झुटो बोल्यो अरे, उसलाई थाहा छ उसले होम बलि चढाउनु गइरहेछ, तर उसले भन्छ हामी जान्छौँ अनि हामी आउँछौँ भन्छ। अब्राहमलाई पुरै विश्वास थियो कि त्यहाँ मैले बलि चढाए पनि परमेश्वरले कसरी हुन्छ थाहा छैन, तर उहाँले बौरेर उठाउनै पर्छ, उहाँले उठाउनुहुन्छ, किनभने यही छोराले सन्तान जन्माउनेछ भनेर छ, अनि मरेको इसहाकले कहाँबाट छोरा जन्माउँछ यदि उसलाई बौराएर उठाएन भने। त्यसैले यो चाहिँ दृष्टान्त हो भनेछ, के को? अब्राहमको अर्को पुत्रको, येशू ख्रीष्टको, जुन चाहिँ प्रभु येशू हुनुहुन्छ। अनि जहाँ चाहिँ भनिएको छ रोमी 8:32 परमेश्वरले आफ्नै पुत्रलाई पनि बाँकी राख्नु भएन, तर हामी सबको लागि अर्पिदिनु भयो। अब्राहमले इसहाकलाई चढाउन जाँदाखेरि त उसले चक्कु उठाइसकेको थियो, अब्राहम अब्राहम स्वर्गबाट आवाज आयो, तेरो छोरालाई केही पनि हानि नगर, किनभने तैँले परमेश्वरको डर मान्दो रहेछस्, मैले थाहा गरेँ तिमी जाँचमा पास भयो अब्राहम, तिम्रो विश्वास सयमा सय पाएको छ। अब्राहम चाहिँ को विश्वासलाई बलियो बनाउनलाई परमेश्वरले अभ्यासहरू दिनुभयो, तर जब येशू ख्रीष्ट त्यो छायाको वास्तविक व्यक्ति यो संसारमा अब्राहमको अर्को पुत्र, अब्राहमको अझ ठुलो पुत्र, महान पुत्र जब आउनुभयो संसारमा, उहाँ चाहिँ परमेश्वरकै पुत्र हुनुहुन्थ्यो र परमेश्वरले चाहिँ आफ्नै पुत्रलाई पनि बाँकी राख्नु भएन, तर हाम्रो निम्ति चाहिँ अति दिनुभयो। अनि जसरी इसहाक चाहिँ माथि गयो डाँडामा, उसलाई चढायो जहाँसम्म अब्राहमको स्वभाव छ, तर जिउँदै फर्केर आयो लिँदै, त्यस्तै हाम्रो यो मत्तीको सुसमाचारको अन्तिम अध्ययन अध्यायहरूमा चाहिँ के अध्ययन गर्दैछौँ भने अब्राहमको यो पछि आउने पुत्र येशू ख्रीष्ट, उहाँ साँच्चै नै मर्नुभयो अनि साँच्चै नै बौरी उठ्नुभयो भन्ने कुरा हामी हेर्न लागेछौँ। अब मत्तीको अब 26 अध्यायमा जाउँ फेरि, त्यहाँ चाहिँ हामी 6-13 पदहरूसम्म पढ्न लागेका छौँ। अनि यहाँ नवराज भाइलाई यो पढिदिन अनुरोध गर्न चाहन्छु, मत्ती 26:6-13।
अब यसो बेथानीमा सिमोन कोरीको घरमा हुनुहुँदा एउटी स्त्री बहुमूल्य सुगन्धित तेलको एउटा संगमरमरको घोडोको लिएर उहाँ कहाँ आइन् र उहाँ खानाका निम्ति बस्नु भएको बेलामा त्यो उहाँको शिरमाथि खनाइदिन्। तर यो देखेर उहाँका चेलाहरू यसो भन्दै रिसाए, केका लागि यत्रो बर्बादी, किनकि यो सुगन्धित तेल धेरै दाममा बेचिएर गरिबहरूलाई दिन सक्थ्यो। तर यो कुरा थाहा पाएर यसले तिनीहरूलाई भन्नुभयो, त्यस स्त्रीलाई तिमीहरूले किन दुःख दिन्छौ, किनकि उसले म प्रति एक असल काम गरेकी छ। किनकि गरिबहरू तिमीहरूसँग सधैँभरि हुन्छन्, तर म तिमीहरूसँग सधैँभरि हुँदिन। किनकि उसले मेरो शरीरमा यो सुगन्धित तेल खुन्ने, उसले यो मेरो गढाइका निम्ति गरी। म तिमीहरूलाई साँचो भन्दछु, सारा संसारमा जहाँ जहाँ यो संसार प्रचार गरिनेछ त्यहाँ यस स्त्रीले जे गरेकी छ त्यो पनि उसले उसको सम्झनामा बताइनेछ। तब 12 मध्ये एकजना यहुदा इस्करियोत
पुगिसके,
चाहिँ
13 पदसम्म मात्र बेथनीको एउटा घरमा भएको घटना, जुन बेथनी चाहिँ यरुसलमको पूर्वपट्टि भएको, हिजो मैले उत्तर भनेको छु जैतुन डाँडालाई, पूर्वपट्टि भएको जैतुन डाँडा बाट अझ पर गएपछि बेथनी गाउँ आउँछ, जहाँ प्राय प्रभु येशु जाने गर्नुहुन्थ्यो। यरुसलममा बस्नुभन्दा बेथनीमै धेरै बस्नुभएको छ। अनि चाडको बेलामा दिउँसो चाहिँ फेरि यरुसलेममा आउनुहुन्थ्यो, जहाँ चाहिँ धेरै जसो मानिसहरू भेला भएका हुन्थ्यो, त्यहाँ मन्दिर थियो। अनि यो सिमोन कोरीको घरमा चाहिँ उहाँ पाहुना बस्नुभएको बेलामा चाहिँ एउटा स्त्रीले गरेको कार्य यहाँ बयान गरेको छ। त्यो स्त्रीले चाहिँ केही अत्तर लिएर आउँछ जुन भाँडोभित्र छ, अनि त्यो अत्तर भएको भाँडोलाई चाहिँ फुटाएर अथवा खोलेर भनौँ होइन, त्यो राम्रोसँग बन्द गरिएको हुन्थ्यो, त्यसलाई खोलेर प्रभु येशूको शिरमा खन्याइदिन्छ। अलिअलि यसो एक दुई थोपा लगाएको होइन, खन्याइदिन्छ। अनि यस विषयमा चाहिँ चर्चा हुन्छ। पहिला सुरु यो अत्तर अथवा यो बहुमूल्य सुगन्धित तेल अर्थमा जटामसी भनेको छ, यो धेरै परपरबाट इजरायलमा नपाइने हो त्यो, यो वास्तवमा यतैतिर हिमाली खर्कहरू पाइने बाट आउने कुरा हो है। अनि त्यो तेलको मूल्य कति थियो त, कति पैसा पर्ने खालको थियो, यो हामी मर्कुस 4 अध्यायमा एकचोटि यस विषयमा हेर्नेछौँ। मर्कुस 4 अध्यायमा, ए माफ गर्नु, 14 अध्यायमा, अनि पाँच पदमा मर्कुस चौधको पाँच पदमा यहाँ पढ्छौँ, किनकि यो 300 दिनार भन्दा बढी दाममा बेचिएर गरिबहरूलाई दिन सक्थ्यो भन्ने कुरा त्यो निक्लेको छ। 300 दिनार भन्दा बढी कति हो यो दिनारियस भन्ने चाहिँ यो एउटा सिक्का हुन्थ्यो, त्यो चाहिँ चाँदीले बनेको हुन्थ्यो, अनि त्यो चाँदीको सिक्का चाहिँ कति मूल्यको थियो त, त्यसको चाहिँ 300 भन्दा बढी मूल्य पर्ने भनेको छ। त्यो मूल्य बुझ्नलाई चाहिँ मत्ती 20 अध्यायमा पल्टाउनुपर्छ। मत्ती 20 अध्याय त्यो दिनारियसको चाँदीको सिक्का 20 अध्यायको 4 पदमा त्यहाँ एकजना दाखबारीको मालिकले खेतालाहरूलाई काममा लगाउँदाखेरि के भनेको हुन्छ भने 4 पदमा र तिनीहरूलाई भने, तिमीहरू पनि दाखबारीमा जाऊ अनि जे उचित छ सो म तिमीहरूलाई दिनेछु। अब प्रश्न उठ्छ, कति उचित थियो त एक दिनभरि दाखबारीमा मेला जाँदाखेरि? अनि यहाँ यदि तपाईँले 9 पदमा पल्टाउनु भयो भने उनीहरूले कति पाए यहाँ बताएको छ होइन, काम गरेर 9 पद। अनि जब 5 बजेतिर काममा लाग्नेहरू आए तब तिनीहरूले एक एक दिनार पाए। त्यहाँ फरक फरक समयमा आए पनि एक एक दिनार दिया छ, जे उचित छ दिन्छु भनेको थियो सबभन्दा सुरुमा उनीहरूलाई पछिलाई पनि। अनि त्यसैले एक दिनार चाहिँ एक दिनभरिको कामको ज्याला रहेछ। अब 300 दिनार भन्दा पनि बढी मूल्य पर्ने त्यो अत्तर चाहिँ त्यो स्त्रीले प्रभु येशूको शिरमा खनाइदिएछ अनि त्यहाँ गनगन भएछ, ओहो यत्रो पैसा बर्बाद भएन है, बरु गरिबहरूलाई खान दिए हुन्थ्यो यहाँ बेकारमा भन्दैछ होइन। अब 365 दिन हुन्छ होइन त, अब यहुदीहरू त हरेक दिन काम गर्दैनन्, विश्राम दिनमा उनीहरू काम गर्दैनन्, 52 घटाउनु पर्यो 52 विश्राम दिनहरू 313 हुन्छ। त्यसैले लगभग ठ्याक्कै 1 वर्षको ज्याला बराबर रहेछ त्यो अत्तरको मूल्य, गएको थुप्रै पैसा रहेछ होइन, उसले पुरै जोगाएछ, जोगायो भने त्यति जम्मा हुने रहेछ कि एक पैसा खर्च नगरिकन। अनि चेलाहरूबाट के गनगन आउँछ भने कत्रो बर्बादी भयो, अनि यो यसरी गनगन गर्ने चाहिँ कुन चाहिँ चेला रहेछ हामीलाई त्यो पनि बताएछ। त्यो चेला चाहिँ यहुदा इस्करियोती थियो, यो चाहिँ यहुन्ना 12 अध्यायमा छ। उसको हृदयको कुरा प्रकट भइरहेको थियो वास्तवमा, यहुन्ना 12:4-6 पदमा त्यही घटनालाई बताइएको छ। यहुन्ना 12:4, तब उहाँका चेलाहरूमध्ये एकजनाले अर्थात् सिमोनको छोरो यहुदा इस्करियोतीले जसले उहाँलाई पक्राउन आँटेको थियो भन्यो, किन यो सुगन्धित तेल 300 दिनारमा बेचिएन र गरिबहरूलाई दिएन? अनि 6 पदमा हामी के पढ्छौँ भने वास्तवमा साँच्चै नै ऊ गरिबहरूको वास्ता गरेर त्यो भनेको थियो त। यहाँ त के लेखेको छ, गरिबहरूको लागि त्यसको वास्ता भएकोले त्यसले यसो भनेको थियो होइन, तर यसकारण कि त्यो चोर थियो अनि थैली त्योसँग रहन्थ्यो र त्यसमा जे हालिन्थ्यो त्यो त्यसले लैजाने गर्थ्यो। 12 जनाको समूहको एउटा साझा कोष थियो अनि यहुदाको हातमा त्यो थैली थियो अनि उसले भनिन्छ, ओहो यो बर्बादी भयो, बरु यसलाई बेचेर 300 दिनारमा बेचेर गरिबहरूलाई दिए हुन्थ्यो। अनि उसको मतलब चाहिँ त्यो 300 दिनार त त्यो थैलीमा जान्थ्यो अनि उसले जाँदा खल्तीमा राख्थ्यो अनि अलिअलि गरिबले गरिबलाई जस्तो गर्थ्यो। त्यसैले यो यहुदा इस्करियोतीले चाहिँ आफ्नो कुरा ढाक्दैछ, एकदम ऊ चाहिँ नाटक गर्न चाहिँ नम्बर 1 छ हामीलाई यो अध्ययनमा आउँदैछ है। उसले सबैलाई छल गर्न सफल छ प्रभुलाई बाहेक अनि उसले भन्दैछ ओहो गरिबहरूलाई दिनुहुन्थ्यो बरु। अब यसबाट एउटा कुरा हामीले सिक्छौँ, मत्ती 26 एकचोटि जाउँ त, मत्ती 26 खण्डमा जब प्रभुको शिरमा यो बहुमूल्य तेलले उहाँलाई अभिषेक गरिएको हुँदा जब यो गनगन आउँछ यो त इस्करियोतको मुखबाट, अब यसबाट हामीले एउटा कुरा सिक्नुपर्छ, त्यो के भने तपाईँ र मैले कुनै पनि कुरालाई चाहिँ परमेश्वरको दृष्टिकोणबाट हेर्नुपर्ने रहेछ। अनि त्यो स्त्री ले चाहिँ उहाँको शिरमा खन्याइदिएको त्यो बहुमूल्य तेलको घटनालाई चाहिँ प्रभु येशूले अर्कै आँखाले हेर्नुभयो। उहाँको दृष्टिकोणमा त त्यो चाहिँ असल काम थियो भने चाहिँ 26:10 हेर्नुहोस् त, त्यो जब गनगन आउँछ प्रभु येशूले 10 तर यो कुरा थाहा पाएर येशूले तिनीहरूलाई भन्नुभयो, त्यस स्त्रीलाई तिमीहरूले किन दुःख दिन्छ, किनकि उसले म प्रति एक असल काम गरेकी छ। त्यो स्त्रीले प्रभु येशूलाई आफ्नो भक्ति आफ्नो प्रेम त्यसरी प्रकट जुन गर्ने काम गरी त्यो चाहिँ एउटा असल कार्य थियो भन्ने छ। प्रभुले प्रभु येशूलाई पुज्नु धन्यवाद गर्नु भक्ति आफ्नो हृदय दिनु आफ्नो सारा सम्पत्ति त्यसरी खन्याउनु पनि त्यो चाहिँ खेर गएको कुरा होइन, प्रभुले त्यसरी भन्नुभयो। अनि अर्को कुरा यो गरिबहरूको बारेमा जुन यहाँ कुरा आयो नि यहुदा इस्करियोतबाट, प्रभुले कसरी जवाब दिनुभयो भने 26:11 किनकि गरिबहरू तिमीहरूसँग सधैँभरि हुन्छन् तर म तिमीहरूसँग सधैँभरि हुँदैन। यसबाट यो पनि हामीले सिक्छौँ कि यो पापपूर्ण स्वार्थी संसारमा गरिबी निवारण कहिले पनि हुँदैन। गरिबी निवारण गरौँ हामी गरिबी हटाउँ यो भनिरहन्छ नि मान्छेहरूले, त्यो सब झुट्टा कुरा, त्यो युद्ध स्करी जस्तै हो। त्यसैले अनि अर्को चाहिँ कोही कोही इमान्दार पनि होला, गरिबी हटाउनु पर्यो इमान्दारहरू पनि हुन्छन् नभएको हुँदैन, तर के भने त्यो चाहिँ एउटा वास्तविकता नजान्ने मान्छेले मात्र त्यस्तो हुन्छ। यो वास्तविक संसार चाहिँ विश्वासीहरूले राम्रोसँग बुझ्नुपर्छ, अनि लाटा जस्तो हुँदैन हुनु हुँदैन, गरिबी हट्छ क्या अरे एकदम बच्चा जस्तो होइन, हामीलाई बताइएको छ गरिबी कहिले पनि हट्दैन जबसम्म प्रभु येशू यो संसारमा राज्य गर्न आउनुहुन्न। जब उहाँ आउनुहुन्छ 1000 वर्षको राज्य सुरु गर्छ त्यो बेला चाहिँ गरिबी हुँदैन है, त्यसको मतलब हामी अरूहरूलाई सहायता नगर्ने हामी वास्तव नगर्ने भनेको होइन है, खालि गरिबी हट्छ भन्ने सपना चाहिँ हामीले नबोकाउने संसार। अनि अर्को कुरा प्रभु येशूले त्यो अभिषेक गरिएको कार्यलाई यसरी पो भन्नुहुन्छ 26:12 किन उसलाई दुःख नदियो, उसले असल काम गरेको छ किन, 12 किनकि उसले मेरो शरीरमा यो सुगन्धित तेल खन्याई उसले यो मेरो गढाईका निम्ति गरी मेरो दफनको लागि यसले मलाई अगाडिबाट नै आएर अभिषेक गरिएको भन्नुहुन्छ प्रभु। यो चकलाग्दो कुरा छ किनभने दफनको लागि अभिषेक गर्ने भनेको त जहिले पनि मान्छे मरेपछि मात्र गरिन्छ, उसको लासलाई दफन गर्नु अगाडि चाहिँ त्यो सुगन्धित तेलले लगाउने चलन थियो, तर प्रभु येशूको दफन चाहिँ एकदमै विशेष थियो किनभने यदि मृत्यु अगाडि नै यहाँ यदि अभिषेक गरिएन भने पछि गर्नै पाइँदैन थियो, ढिलो भइसक्थ्यो किनकि उहाँ बौरी रुचि हुन्थ्यो। किन त्यही भयो नि त, स्त्रीहरू जब हप्ताको पहिलो दिन त्योभन्दा अगाडि जान पाएन फेरि किनभने मरेको लास नजिक आउन हुँदैन थियो यहुदीहरू त्यो चाडको दिनमा, त्यसैले त्यो चाड सकिने बित्तिकै उनीहरू चाहिँ मिरमिरे उज्यालो हुँदै भाँडाहरूमा ती मरियम भन्ने स्त्रीहरू जहाँ जब सुगन्धित तेलहरू लिएर प्रभु येशूको लासलाई हामी अभिषेक गर्छौँ भनेर जाँदाखेरि त सिहान्तरित छ ढिलो भइसक्यो, त्यसैले यो स्त्रीले चाहिँ अगाडिबाटै प्रभु येशूलाई चाहिँ अभिषेक गरे। अनि त्यसैले यो जति चाख लाग्दछ अब यो खण्डमा चाहिँ अर्को एउटा कुरा पनि छ यहाँ 13 तपाईँले यस्तो पनि भन्नुभयो, अब याद गर्नुहोस् है, मानव तपाईँले आफूलाई त्यो घरमा राख्नुहोस् कि आफूलाई कोठाभरि बाँच्न आइरहेछ त्यहाँ गनगन गर्ने पनि छ एक कुनामा, तर प्रभु येशूले भन्नुहोस् यो असल काम हो, अनि प्रभुले होइन उनीहरू अब त्यो बाँच्न त आइरहेछ होइन एकदम त्यो त कसले लुकाउनु सक्दैन त्यस्तो बाँच्न होइन, अनि प्रभुले के भन्नुहुन्छ भने म तिमीहरूलाई साँचो भन्दछु सारा संसारमा जहाँ जहाँ यो सुसमाचार प्रचार गरिनेछ त्यहाँ यस स्त्रीले जे गरेकी छ त्यो पनि उसको सम्झनामा बताइनेछ। यसबाट यो बुझ्छन् कि सुसमाचार प्रचार भनेको चाहिँ केवल तिनवटा बुदा बाँड्नु मात्र होइन, ख्रिस्ट मर्नुभयो, गाडिनुभयो, बौरी उठ्नुभयो, त्यो सत्य हो, तर त्यो चाहिँ एकदमै यो एउटा भवनको चाहिँ एकदमै के भन्ने त्यो चाहिँ पिलर र बिम मात्र जस्तो हो कि, पिलर र बिमभित्र त बस्न सकिँदैन, त्यसको सबै चाहिनुपर्छ नि। त्यसैले सुसमाचारमा चाहिँ केवल त्यो नब्बे नहुने तिनवटा कुरा मात्र बताउने होइन कि त्यसको साथमा चाहिँ थुप्रै अरू कुरा पनि बताइँदो रहेछ, यो स्त्रीले गरेको घटना पनि बताइँदो रहेछ। त्यही भन्नुभएको छ प्रभुले, यही जहाँ जहाँ यो सुसमाचार प्रचार गरिनेछ त्यहाँ स्त्रीले जे गरेकी छ त्यो पनि उसको सम्झनामा बताइनेछ, अनि त्यो सब बताइँदाखेरि चाहिँ प्रभु येशू कति महान व्यक्ति हुनुहुन्छ भन्ने कुरा चाहिँ बुझ्न पाउने रहेछ सुन्नेहरूले। अनि त्यसैले अब हामी विचार गरौँ आफूलाई, सायद कति मानिसहरूले तपाईँ एउटा विश्वासीलाई चाहिँ यसरी भन्छन् होला, त्यो मान्छे कति समय खेर फाल्छ भने प्रार्थना गरेर बसिरहेछ, यत्रो काम बितिसकेको छन्, बाइबल पढेर बसिरहेछ उता फेरि, बरु त्यो सब समय जोड्यो भने त कति धेरै समय हुन्थ्यो, बा कति काम भ्याइन्थ्यो, होइन के गरे उनीहरू चार चार दिन तालिम रहे, कहाँ कहाँबाट आयो भने के फसल कुन्नी यिनीहरूले उनीहरू बुझ्न सक्दैन, होइन हरेक हप्ता जानुपर्छ, बेला बेला गएर घरमै प्रार्थना गरेर पुग्दैन अनेक मान्छे, अनि उनीहरूको सोचाइमा चाहिँ कति धेरै अरू काम गर्न सकिन्थ्यो यदि कटौती गर्यो भने हाम्रो प्रार्थना बाइबल इत्यादि इत्यादिमा। तर के भने यी सब कुरालाई चाहिँ परमेश्वरको दृष्टिकोणमा हेरिन खाँचो छ, किनभने जुन कुराहरू चाहिँ हामीले हेर्दाखेरि एकदम महत्त्वपूर्ण लागिरहेको हुन्छ परमेश्वरको दृष्टिकोणमा त्यो महत्त्वपूर्णै नहुन सक्छ। अनि जुन अनि त्यसैले जब हामी परमेश्वरलाई पहिलो स्थान दिन्छौँ र उहाँको दृष्टिकोणबाट हेर्न थाल्छौँ हरेक चिजलाई, तपाईँ हामी कहिले पनि परमेश्वरको यो यसरी राख्दाखेरि चाहिँ हाम्रा कहिले पनि नोक्सानी छैन। वास्तवमा मान्छेको हिसाब किताब र परमेश्वरको हिसाब किताब एकदम फरक छ। अब हामी 26 अध्यायको 14-25 पच्चिस पदहरू पढ्ने बेला आयो, 14-25 पच्चिस यहाँ चाहिँ लीला बहादुर भाइलाई दिन्थे हो ए रूपस भाइ, ए तपाईँको आँखाले देख्नुहुन्छ है, ए राम्रो 14-25।
तब बाह्र मध्ये एकजना युदा इस्करियोती भनिने चाहिँ मुख्य पुजारीहरूका गयो र तिनीहरूलाई भन्यो, तपाईँहरू मलाई के दिन चाहनुहुन्छ र म तपाईँलाई म उहाँलाई तपाईँहरू कहाँ हातमा सुम्पी दिउँ। अनि तिनीहरूले त्यससित चाँदीका 30 सिक्का दिने कबुल गरे। अनि ती समयदेखि त्यसले उहाँलाई पक्राइदिने मौका खोज्यो। तब अखमेरी रोटीको चाडको पहिलो दिनमा चेलाहरू यसो कहाँ यसो भन्दै आए, यस्ता चाडको भोज खानालाई तपाईँका निम्ति हामी कहाँ पारौँ, तपाईँ कहाँ चाहनुहुन्छ? अनि उहाँले भन्नुभयो, सहरभित्र फलाना मानिस कहाँ जाओ र उनलाई भन गुरुजी भन्नुहुन्छ मेरो समय नजिकै छ, म मेरा चेलाहरूसँग तिम्रो घरमा निस्ता मनाउनेछु। अनि यसले तिनीहरूलाई हराउनु भए अनुसार चेलाहरूले गरे। अनि तिनीहरूले विस्तार भोज तयार पारे। अब साँझ परेपछि उहाँ 12 जनासँग भोजमा बस्नुभयो। अनि उहाँहरूले खाइरहनु परेको बेलामा उहाँले भन्नुभयो, म तिनीहरूलाई साँचो भन्दछु, तिनीहरूमध्ये एकजनाले मलाई पक्राइदिनेछ। अनि तिनीहरू 12 साह्रै दूषित भएर तिनीहरूमध्ये हरेकले उहाँलाई भन्न लागे, अनि उहाँले जवाब दिनु भन्नुभयो, जसले मसँग थालमा आफ्नो हात छ त्यसले मलाई पक्राइन्छ, म मानिसका पुत्र शास्त्र उनको विषयमा देखि अनुसार जान्छन् नै तर हाय ती मान्छेलाई जसद्वारा मानिसका पुत्र पकाइन्छन् त्यो मान्छे नजन्मिएकै भए त्यसका लागि असल हुन्थ्यो तब उहाँलाई पक्राइदिने यहुदाले जवाब दिएर भन्यो उहाँलाई सही भन्यो हे गुरुज्यू के तँ म हुँ उहाँले त्यसलाई भन्नुभयो तिमी आफैले भनिहाले
धन्यवाद जब खाना खानलाई उहाँहरू बस्नुभएको थियो प्रभु येशु र बाह्र चेलाहरू त्यहाँ एउटा अचम्मको घोषणा प्रभुले गर्नुभयो 26:21 अनि उहाँले खाइरहनु भएको बेलामा उहाँले भन्नुभयो म तिमीहरूलाई साँचो भन्दछु तिमीहरू मध्ये एकजनाले मलाई पक्राइदिनेछ अनि यस कुरा सुन्ने बित्तिकै त्यहाँ 12 एकदमै उनीहरूको प्रतिक्रिया उनीहरूको जवाफ चाहिँ कस्तो हुन्छ के उनीहरूले यसरी जवाफ दिन्छन् हो प्रभु त्यो चाहिँ यो यहुदा हो हामीलाई सधैँ थाहा थियो यो चाहिँ धोकेबाज हो उनीहरूले त्यसरी के भने त भनेन उनीहरूले त के भन्न थाल्यो नि ओहो प्रभु त्यो म त होइन नि हो र त्यस्तो प्रकारले चाहिँ सोधेका थिए हे प्रभु के त्यो म हुँ अनि अझ हाम्रो नेपालीमा र भनेर थप्न सकिन्छ किनभने यसको भावना अथवा आशय चाहिँ त्यस्तो छ अर्थात् यो प्रश्न चाहिँ यसको जवाब चाहिँ तिमी होइन भन्ने खालको प्रतीक्षा गरिने खालको प्रश्न छ त्यो त म त होइन नि प्रभु हो र भन्नेछ म त पक्कै पनि होइन नि त्यो तर को होला त्यो त्यस्तो खालको प्रतिक्रिया भयो उनीहरूको युदा इस्करियोतले सबैलाई नै छल गरेको रहेछ प्रभुलाई बाहेक प्रभुलाई धोका दिने बेला आइसक्यो तर पनि कसैलाई थाहा छैन युदा त्यस्तो हृदय भएको मान्छे हो भनेर अनि धोका दिने घडीमा मात्रै उनीहरूले चाहिँ बल्ल थाहा पाउँछन् अनि याद गर्नुपर्छ के भने हामीलाई चाहिँ यहुदा इस्करियोती एउटा मुक्ति नपाएको व्यक्ति हो अथवा थियो भनेर हामीलाई स्पष्टै बताएको छ एकचोटि यूहन्ना 13 पठाउनु यूहन्ना 13 यहुदा चाहिँ नयाँ जन्म नपाएको नयाँ हृदय नपाएको व्यक्ति थियो अशुद्ध चेला थियो जुन चाहिँ यूहन्ना 13 त्यही रातको घटना चाहिँ यहाँ 10 हामी पढ्न थाल्छौँ जुन बेला प्रभु येशूले बाटा लिएर हरेकको खुट्टा धुनुभएको थियो 10 येशूले उनलाई भन्नुभयो जसले नुहाएको छ उसलाई पाउहरू धुनु बाहेक अरू केही खाँचो छैन तर ऊ पूरा शुद्ध छ अनि तिमीहरू शुद्ध छौ तर सबै त होइन भनेछ अगाडिबाट प्रभुले तिमीहरू मध्ये एकजनाले चाहिँ मुक्ति पाएको छैन एकजना चाहिँ मसँग सम्बन्ध छैन एकजना चाहिँ पापमै फोहोरमै छ एकजना चाहिँ अशुद्ध सेवा अरू चाहिँ सबैले नयाँ जन्मको स्नान पाइसक्यो 11 किनकि आफूलाई पक्राउनेलाई उहाँले चिन्नु भएको थियो यसै कारण उहाँले तिमीहरू सबै चाहिँ शुद्ध छैन भन्नुभयो अनि अब मत्तीको 26 फर्केर जाउँ जहाँ चाहिँ 24 प्रभुले यसरी भन्नुभएको कुरा हामी फेरि सम्झना गर्छौँ 24 मानिसका पुत्र साँच्चै उनको विषयमा लेखिए अनुसार जान्छन् नै तर हाय त्यस मान्छेलाई जसद्वारा मानिसका पुत्र पक्राइँदछन् अनि त्यसपछि सुन्नुहोस् त प्रभुले के भन्नुहुन्छ त्यो मान्छे नजन्मिएकै भए त्यसका लागि असल हुने थियो। त्यो मुक्ति पाए मान्छे हो त त्यो होइन, नजन्मिएको भए असल हुने थियो भने त्यो मुक्ति पाए मान्छे होइन है। अनि त्यसैले अब यो ज्यादै गम्भीर पाठ चाहिँ यहाँ पुस्तकमा छ, बाइबलमा। त्यो के भने एउटा व्यक्ति यसो हेर्दाखेरि चाहिँ प्रभुको एकदम नजिक जस्तो देखिन सक्छ, ऊ चर्च गइरहन सक्छ लगातार नटुटाइकन, अनि उसले चाहिँ हरेक अरू सङ्केत दिन सक्छ, विश्वासी जस्तै उसले देखाउन सक्छ, मुक्ति पाएकै जस्तै सङ्केत सब देखाएर पनि ऊ मुक्ति नपाएको हुनसक्छ। यो त यसरी दिने यसको नम्बर एक नमुना हो। अनि यहाँ 26 अध्यायको यो 24 पदलाई फेरि हेर्दैछौ। पहिलो भागमा मानिसका पुत्र साँच्चै उनको विषयमा लेखे अनुसार नै जान्छ, लेखे अनुसार जान्छ नै। तर यसको मतलब चाहिँ यहुदा इस्करियोतीले चाहिँ यसरी भन्न सक्दैनथ्यो, पाउँदैनथ्यो। परमेश्वर, मैले तपाईँको यो ठुलो योजना पूरा गर्नलाई चाहिँ मैले पनि एउटा एकदम महत्त्वपूर्ण भाग खेलेको हुँ। पुरानो नियम पवित्र शास्त्रले चाहिँ मसीह मर्नै पर्छ भनेर लेखेको थियो, अनि मैले सहायता गरेँ, त्यसैले मलाई तपाईँले दण्ड दिन मिल्दैन, किनभने मैले चाहिँ ख्रिस्टलाई मृत्युमा पुर्याउन चाहिँ मैले एकदम सहायता गरेको, अनि थुप्रो उहाँको मृत्युद्वारा थुप्रैले मुक्ति पाए, भनेपछि मुक्ति ल्याउन मैले सहायता गरेँ, उसले भन्न सक्छ त्यस्तो? त्यो त एकदम मर्को कुरा हुन्छ है। यहाँ किनभने 26:24 पदमा फेरि हामी पढौँ, त्यहाँ लेखेको छ, तर हाएर त्यस मान्छेलाई जसद्वारा मानिसका पुत्र पक्राइँदैछन्, त्यो मान्छे नजन्मिएकै भए त्यसका लागि असल हुने थियो। हो साँचो, सार्वभौम परमेश्वरले चाहिँ दुष्ट मानिसहरूलाई पनि आफ्नो योजना पूरा गर्न प्रयोग गर्नुहुन्छ, तर ती अपराधहरूको लागि ती दुष्ट मान्छेहरू नै जिम्मेवार हुन्छन्, उनीहरूले चाहिँ कुनै पनि अरू तर्क गर्न पाउने छैनन्। त्यसैले परमेश्वरले आफ्नो असल काम चाहिँ मानिसहरूको खराबको बावजुद पनि गर्नुहुन्छ, अनि त्यो खराब गर्नेलाई कुनै पनि बहाना दिनुहुन्न। यो कुरा चाहिँ बाइबलको स्पष्ट शिक्षा हो। त्यसैले हाम्रो अध्ययनमा चाहिँ हामी यहाँसम्म देख्दैछौँ कि येशु प्रभुलाई अब क्रुसमा टाँगिने काममा चाहिँ लगिँदैछ, त्यो दिशातिर गइरहनु भएको छ, अनि प्रभुले यो सब जान्नु भएर पनि उहाँ अगाडि बढ्नु भयो, उहाँले कति प्रेम गर्नुभयो हामीलाई, अनुसार धन्यवाद दिनु, धन्यवाद परमेश्वर पिता। तपाईँले आफ्नो एकमात्र पुत्रलाई पनि बाँकी राख्नु भएन हाम्रो निम्ति, अनि प्रभु तपाईँले सब जानु भएर पनि हाम्रो निम्ति तपाईँ क्रुसमै जानुभयो, तपाईँले हामीलाई यस्तो प्रेम गर्नुभयो, धन्यवाद छ। अनि पिता हामी झुक्दछौँ, धन्यवाद दिन्छौँ, रमाउँदछौँ तपाईँको महान मुक्तिमा, अझ बुझ्न सकौँ तपाईँको अपार अनुग्रह, प्रेम, योजना, बुद्धि, अनि हामी सदा सर्वदा तपाईँलाई नै धन्यवाद गर्नेछौँ। अनि प्रभु त्यो स्त्री जस्तो हुन चाहन्छ, सुगन्धित तेल तपाईँको शिरमा खनाइदिए, मानिसले हेर्दा बर्बाद तर तपाईँले हेर्दा असल काम, अनि प्रभु तपाईँको सेवा सिपाउने र हामी हुन चाहन्छौँ, तपाईँलाई हृदयदेखि प्रेम गर्ने हुन सकौँ, देखावटी यहुदा जस्तो होइन, तपाईँको आशिष होस् तपाईँ यहाँ जनहरूमाथि हरेकमाथि, तपाईँमा सुम्पन्छौँ प्रभु येशूको नाममा, आमेन। हामी केही समय राम लिनेछौँ अनि